الحمدللہ رب العالمین والصلاة والسلام علی سید المرسلین اما بعد فاعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم الصلاة والسلام علیک یا رسول اللہ وعلی آلک واصحابک یا حبیب اللہ الصلاة والسلام علیک یا نبی اللہ وعلی آلک واصحابک یا نور اللہ۔ مدنی چینل کے ناظرین، پروگرام سبق آموز خبریں لیے حاضر ہوں۔ بارشوں کے حوالے سے دعوت اسلامی کے اس مدنی چینل پر احتیاطیں بھی بیان کی جاتی ہیں۔ البتہ چند ایک چیزیں ضرور عرض کر دوں کہ بجلی کے تاروں کھمبوں سے اپنے آپ کو دور رکھیے۔ پہلے بھی بیان کیا گیا تھا، اب دوبارہ بیان کر دیتا ہوں، مہربانی کہ اپنے گھر میں کھلی تاریں نہ رکھیے گا۔ یہ اس میں شارٹ سرکٹ بھی ہو سکتا ہے، بعض اوقات پانی دیواروں کے ذریعے یا لائنز کے ذریعے آ جاتا ہے۔ بہت ساری جگہیں ایسی بنتی ہیں جیسے مٹیریل اتنا بہتر نہیں ہوتا، جب مٹیریل اچھا نہیں ہوتا تو پھر یہ سارے پرابلمس بھی بعض اوقات فیس کرنے پڑتے ہیں۔ تو یہ گھر کی تعلق سے ضرور آپ احتیاط کیجئے گا، گھر میں چھوٹے بچے ہوتے ہیں۔ اسی طرح کھلے شیڈ کے نیچے، چھپڑوں کے نیچے، آگے پیچھے دیکھ لیں، درختوں کے نیچے احتیاط کریں۔ بجلی گرنے کے تعلق سے اس میں احتیاطیں بیان کی گئی ہیں۔ تو مینٹیننس گھر بار کا ذرا دیکھ لیجئے گا، گھر کی اپنی چھتیں ہماری کچی رہ جاتی ہیں اور بعض اوقات بارشوں میں کئی عمارتیں اور کئی مکان اور ان کی چھتیں، ان کی دیواریں گر جاتی ہیں، ٹوٹ جاتی ہیں، نقصانات ہو رہے ہوتے ہیں اور اس میں جانے چلی جاتی ہیں۔ اللہ عافیت عافیت اور عافیت والا ہی معاملہ فرمائے۔ ہمارے یہاں بارشیں ہوتی ہیں تو بعض اوقات یہ ساری چیزیں ہوتی ہیں۔ اسی طرح مین ہول کھلے ہوئے ہوتے ہیں ہمارے یہاں سڑکوں پر، تو اب پانی کھڑا ہوا ہے، اب کھڑے ہوئے پانی کے اندر آپ کو روڈ تو نظر نہیں آ رہا، اس میں موٹر سائیکل کے بھی خطرات ہوتے ہیں کہ وہ مین ہال میں گر جائے۔ اسی طرح پیدل چلنے والوں کے لیے بھی خطرہ ہوتا ہے کہ مین ہال جو نارملی ہمارے جیسے کہ گٹر کہتے ہیں یا اس طرح کے بنے ہوئے ہوتے ہیں بڑے بڑے، تو اس میں گر جانے کا ڈر رہتا ہے۔ تو احتیاط کریں اور ایسی صورتحال میں ضرورت کے علاوہ گھر سے نہ نکلیں، ایسی جگہ چلے جہاں زمین نظر آ رہی ہو۔ فٹ پاتھیں بنی ہوئی ہوتی ہیں، فٹ پاتھوں پر جیسے چلا جائے تو اللہ کرے کہ جو ایڈمنسٹریشن ہے وہ ان تمام تر چیزوں کو کنٹرول کرنے میں کامیاب ہو جائے تو بہت بہتر ہو جائے گا کہ لوگوں کی جانیں بچ جائیں گی۔ کچھ کچھ چیزیں ایسی ہوتی ہیں جو قدرتی طور پر ہو ہی جاتی ہیں۔ بجلی گری، اب بجلی کس کے ہاتھ میں ہے؟ اب آسمان سے بجلی گری ہے تو وہ تو ڈیفینیٹلی کسی کے ہاتھ میں نہیں ہے، لیکن ایڈمنسٹریٹو طور پر بعض چیزیں ایسی ہوتی ہیں کہ جو غفلت کی وجہ سے ہوتی ہیں، تو غفلت کی وجہ سے کسی کی جان کا یا مال کا نقصان ہو جانا یہ بہتر نہیں ہے۔ تو جہاں اچھا یہ بات ڈسکشن وہ ہے جو نارملی ہمارے ہو رہی ہوتی ہے اور ہم بات کر رہے ہوتے ہیں کہ یہ نہیں ہو رہا وہ نہیں ہو رہا، لیکن دوسری طرف دیکھیں تو گھر کے اندر ایسے 100 کام ہوتے ہیں جو ہمیں کر لینے چاہیے تھے، جو بارش کی وجہ سے، تیز ہواؤں کی وجہ سے پرابلمس ہو سکتا ہے ہمیں، لیکن ہم وہ بھی نہیں کر رہے۔ تو اب ایسا لگتا ہے کہ جیسے کہ ایک جرنل ڈیزیز ہے، یہ کام سی بیماری ہے کہ ہم کہتے ہیں سب صحیح ہو جائے لیکن خود ہمارا اپنے گھر کا نظام صحیح نہیں ہو پا رہا ہوتا۔ تو یہ چیزیں میں نے کہا آپ کو میں عرض کرتا چلوں۔ یہ خبر آئی ہے مجھے شہر میں بارش کے بعد مختلف حادثات میں خاتون اور بچوں سمیت 6 افراد جاں بحق ہو گئے، انتقال کر گئے۔ جو مسلمان دنیا سے چلے گئے ہیں، اللہ تعالیٰ ان سب کو گری کے رحمت فرمائے، ان کے گناہ معاف فرمائے۔ ایک زخمی کی بھی اطلاع ہے اور یوں مطلب مختلف علاقوں میں مسائل تو ہوئے ہیں، دیوار گرنے کے بھی واقعات آئے ہیں۔ مدرسہ شمسی سوسائٹی میں दीवार गिरने से 3 साल बच्ची इंतकाल कर गए। देखिए ये दीवार घर की गिरी होगी, हो सकता है, प्लीज दुरुस्त कर लें। बीवी, बच्चे, घर बार, माँ बाप, फैमिली मेंबर, इन तमाम का आपको ख्याल रखना चाहिए। ठीक है, पैसों की आपको लगता है कि कमी है यार ये थे, तो जो काम अपने हाथ से हो सकता है अपने हाथ से कर लें, जो थोड़ा सा मेहनत करके खुद ही चीजें मजबूत की जा सकती वो कर लें। प्लीज रिक्वेस्ट है मेरी आपसे, अल्लाह आपकी और हम सबके जान माल, दीन ईमान, इज्जत आबरू, घर बार की हिफाजत फरमाए। तो मेहरबानी करें, ये जरूर अपने घर के ताल्लुक से आप देख लीजिएगा, आसपास भी देख लें। हमारे यहाँ बादों का तो वो वायरिंग खुली हुई होती है, बाहर की इलेक्ट्रिसिटी की वायरिंग खुली हुई होती है, और इसमें भी होता। अच्छा, हमारे तो बादों का छतें जो नीचे के मकान होते हैं उनकी छतें बनी होती है, छतों के सामने ही तार जा रही होती है इलेक्ट्रिसिटी की, उससे भी प्रॉब्लम्स हो सकते हैं। एक इसमें हम आपको आइए कुछ दिखाते हैं।
इंसान के बस में बहुत कुछ नहीं है, लेकिन इंसान चाहे तो बहुत सारे नुकसान से खुद को बचा सकता है। सबसे पहले आप मौसम की सूरत हाल से आगाह रहें कि कब कब बारिशें और कहां कहां बारिशें होने का इम्कान है। फिर बारिश के दौरान गैर जरूरी तौर पर घर से बाहर ना निकलें। तीसरी चीज, अगर मकान कच्चे हैं तो बराए करम पक्का कीजिए, या फिर अगर पक्का नहीं कर सकते तो किसी ऐसी जगह मुंतकिल होने की कोशिश कीजिए कि जहां आपकी जान बच सके। सरमायादार जो हमारा तबका है, मैं उनसे अर्ज करता हूँ, गरीब लोगों का जो कच्चे मकान आते हैं, जो कमजोर मकान आते हैं, इसे कुछ पक्का करने की कोशिश शुरू कर दें। शायद हो सकता है कि आपकी ये कोशिश लाखों लोगों की जानों मालों को महफूज कर सके। इसी तरह इमारतों की दीवारों के साथ टेक लगाकर खड़े ना हो, क्योंकि गिरने का उसमें अंदेशा रहता है कि हवाएं चलती हैं, बारिशों की वजह से दीवारें गिर जाती हैं। किसी तरह घर का कोई हिस्सा ऐसा है जिसे मरम्मत की जरूरत है तो उसे हंगामी बुनियादों पर मरम्मत करवा लें। उमूमन थोड़ा बहुत मेंटेनेंस का, मरम्मत का काम होता है कि जनाब ये करा लिया, या गार्डर थोड़ा लूज हो गया इसको थोड़ा सेट करा लिया, या छपड़े वगैरह है तो उसको थोड़े मजबूत करा लिया, कोई क्लिप वगैरह लगा ली। खुदा ना खास्ता अगर ये चीजें गिर गई, या अल्लाह ना करे आप जख्मी हो गए, अल्लाह ना करे फ्रैक्चर हो गया, तो इस सिलसिले में जो अखराजात होंगे ना, वो अखराजात शायद इससे बहुत ज्यादा होंगे। इसी तरह बारिशों से पहले घर में छत या दीवारों की लीकेज ड्रेनेज सिस्टम चेक करवा कर कोई रुकावट हो तो खुलवा लें। अच्छा, इसी तरह बारिश के वक्त में ड्राइविंग एहतियात से करें, ओवर कॉन्फिडेंस ना होगा जन्म कुछ भी नहीं होता, अपना दूसरों का ख्याल रखें। इसी तरह बारिश में सड़कों की हालत खराब होती है, गाड़ी की रफ्तार आहिस्ता रखें, गाड़ी को नुकसान पहुंच सकता है, इसके सस्पेंशन को नुकसान पहुंच सकता है, इसके जो शॉक्स होते हैं इसको नुकसान पहुंच सकता है, आप अल्लाह ना करे स्लिप हो सकते हैं, आपकी गाड़ी साइड मार सकती है, किसी घड़े में गिर सकती है। बिजली की तारों खंभों से दूर रहें, नॉर्मली कई अंवार ऐसी होती है जो बिजली के तार गिरने की वजह से होती है, या मतलब उस खंभे के अंदर करंट आ गया होता है, इस वजह से होती है। बिजली के आलात को इस्तेमाल करने से बचने की कोशिश करें। इसी तरह जनरेटर और पानी की मोटर को बारिश से बचाएं। इसी तरह दरख्तों, साइन बोर्ड और जेरे तामीर इमारतों के नीचे खड़े ना हो कि जब बारिश होती है, हवाएं चलती हैं, तो इन चीजों के गिरने का जबरदस्त अंदेशा रहता है। अपने पास टॉर्च, माचिस, लकड़ियां, कागज और फर्स्ट एड के सामान का इंतजाम कर लें कि बसा औकात ये चीजें ना होने की वजह से भी काफी तकलीफ हो जाती है। पता हो कि जनाब यहाँ माचिस है, यहाँ पर मोमबत्ती है, कोई इमरजेंसी लाइट का निजाम हो। इसी तरह घर में कोई मरीज है तो इसके लिए पहले से अद्वियात हासिल कर लें कि फिर ऐसा ना हो कि बारिशों की वजह से मेडिकल स्टोर बंद हो जाए, हॉस्पिटल तक पहुंचना मुश्किल हो जाए। अपने कॉन्टेक्ट नंबर रखें, और मुझे तो यहाँ ये लिखा हुआ तो नहीं है, मगर मैं खास तौर पर आपको कहूंगा कि अपने मोबाइल फोन में बैलेंस जरूर रखिएगा। इसी तरह मुनासिब यानी घर में अशिया, जरूरत फल सब्जी वगैरह, दूध अंडे, ये जरूर रखा करें। इसके साथ साथ इम्कानी इमरजेंसी सूरत हाल के पेश नजर घर में एक माकूल रकम का बंदोबस्त भी रखें। अगर आप बोले मेरे पास एटीएम कार्ड मौजूद है, पावर ही चला गया, ना यूपीएस काम कर रहा है, ना इलेक्ट्रिसिटी का काम कर रहा है, एटीएम मशीन भी कहां से काम करेगी। बारिशों के बाद आंखों के इन्फेक्शन और दीगर होने वाले अमराज से बचाव को यकीनी बनाएं। मेहरबानी करके अपने घर के इलेक्ट्रिक बोर्ड देख लीजिए, आपके घर के साथ जो इलेक्ट्रिक के वायर जा रहे हैं उसको देख लीजिए, आपके घर में जो खुले हुए वायर हैं वो देख लीजिए, आपकी सीढ़ियां अगर टूटी वो देख लीजिए, ये ना सोचे कि यार मेरे साथ कुछ भी नहीं होगा। तो जिनके तो हो जाता ना उनको ऐसा होता कि मेरे साथ शायद कुछ भी नहीं होगा, मगर होने के बाद फिर पछताए से क्या हो।
दो हजार अठारह 11 जुलाई, ये उस वक्त भी बारिशों का मौसम था। दो साल पहले ये बातें आपको पहले बयान की गई, तभी इन्होंने मुझे बताया कि ये निकाल कर रख ली है। तो चले, ये बातें तो वही थी जो दोबारा मैं रिपीट करता, मगर ये एक चीज हो गई जो आपको दिखाई दी। तो बारिशें का जब मौसम है, पता है कि बारिशें हो रही हैं, तो इन तमाम तर चीजों का आपको ख्याल रखना चाहिए। और ये दो साल पहले ये बातें बयान हुई थी, और मुझे शायद, अगर इफ आई एम नॉट रॉन्ग, ये शायद आपकी इस तरह की कॉल्स भी आई हो या वैसे कमेंट्स आए हो कि हाँ होना चाहिए, या उस वक्त आपने उस सोच लिया कि होना चाहिए, मगर दो साल के बाद देख लीजिए कुछ हुआ है या इससे ज्यादा बुरा हो गया। पहले एक दरार थी, अब चार दरारें हो गई हैं। अल्लाह ताला हमारे हाल पर है। मेंटेनेंस, घर का मेंटेनेंस है ना, यकीन माने ये बहुत इंपॉर्टेंट टॉपिक है। हम लोग समझते हैं कि 8-8, 10-10 साल रह गए, मेंटेनेंस नहीं होगा, यानी ये कुछ ना कुछ चीजें होती हैं, नलके हैं, प्लम्बरिंग है, इलेक्ट्रिसिटी है, कलरिंग है, दारो दीवार है। हम समझते हैं यार ये बस अब ऐसा मटेरियल नहीं है हमारे यहाँ, काम करने का अंदाज वो वैसा भी नहीं है जैसा आप सोच रहे हैं, बहुत कमजोरियां बाज औकात आ जाती हैं। तो ये मेंटली तो तैयार, जैसे आप मोटरसाइकिल चलाते हैं, ठीक है, कार चला रहे, मोटरसाइकिल चला रहे, हर 1.5-2 महीने सर्विस, ट्यूनिंग, आप ओवरऑलिंग या चीजें दुरुस्त करते हैं, कुछ मशीन में प्रॉब्लम आ जाती है ना, टायर है चलते चलते घिस जाता है ना, नया टायर बदलते हैं। तो ऐसा नहीं हो सकता कि आपने एक बार घर बना लिया या घर ले लिया, दोबारा इसके मेंटेनेंस की जरूरत नहीं होगी। दरवाजों पर, लॉक पर, बटन पर, इलेक्ट्रिसिटी पर, नलके होते हैं, इन तमाम चीजों यूज होते होते फिर बाद का थोड़ी बेदर्दी के साथ इस्तेमाल हो जाती है चीजें। तो ये छोटी मोटी चीजें होती हैं, इसके मेंटेनेंस के लिए प्लीज थोड़ा सा इसका अकाउंट अलग बना लें। मैं आपको अर्ज करूँ, इसका अकाउंट अलग बना लें, मिसाल के तौर पर को 1500-2000, एक मिसाल दे रहा हूँ, एवरेज ले लेंगे यार, महीने के 2500-1500-2000 शायद हो सकता है मुझे मेंटेनेंस का खर्चा आए, तो सालाना एक 2000-4000 रुपए या 5000 रुपए की एवरेज बन जाएगी। ये अब टू ये 200 ये अभी ना सैकड़ों में काम हो जाएगा, 200-500 में काम हो जाएगा, लेकिन आप इसको लंबा लेंगे ना तो ये साल की 200-500 की एवरेज से जाएंगे तो साल के शायद 10000 भी खर्च नहीं होंगे। लेकिन अगर आप इसको लंबा ले जाएंगे ना तो खुदा ना करता है वो काम हो जाएगा कि आपके 20000 रुपए लग जाएंगे, 50000 रुपए लग जाएंगे, ये बड़ा नुकसान है। लॉन्ग टर्म बेसिस पर प्लानिंग करने की आदत पैदा करें। बहुत चीजें होती है जो शॉर्ट टर्म पर की जाती हैं, लेकिन बहुत सारे काम ऐसे जो लॉन्ग टर्म बेसिस पर किए जाते हैं ताकि आप बहुत बड़े नुकसान से आप और हम बच सके। ये एक पहला टॉपिक मैंने आपको अर्ज कर दिया, तो प्लीज केयरफुल संभलिएगा, हिफाजत कीजिए अपनी, अपने आसपास लोगों की, अपने फैमिली मेंबर्स की। सल्लु अलल हबीब सल्लल्लाहु तआला अला मुहम्मद व अला आलिही व सहबी व बारिक वसल्लम। एक और आपके साथ मैं खबर शेयर करने जा रहा हूँ, वो खबर कुछ इस तरह की है कि किसी ने, आजकल वो एयरपोर्ट यूज किए जाते हैं ना कान में, तो अगरचे ये बहुत ज्यादा वाकियात नहीं है, लेकिन फिर भी अगर एक आध या चंद एक वाकियात हो जाए तो हमें उसका नोटिस लेना चाहिए। जब नोटिस, मिसाल के छोटी मोटी चोरी का नोटिस ना लेना तो फिर इलाके में कत्लो गारतगिरी हो जाती है। तो छोटे मोटे क्राइम अगर इलाके में हो ना तो उसको वहीं दबा देना चाहिए, या अगर छोटा मोटा बदन में कोई प्रॉब्लम हो ना उसको वहीं पर उसका इलाज कर लेना चाहिए, वरना फिर वो जख्म नासूर बन जाता है। तो अगर आपको लगे चंद एक वाकया, तो चंद एक वाकयात का ही नोटिस ले लेना चाहिए, कहीं ऐसा ना खुदा ना करता बड़ा वाकया हो जाए। जैसे आपको पहले भी मैंने कुछ चीज़ें बयान की थी, खबरों के ताल्लुक से बयान की थी कि चार्जर लगाकर सो गए और फिर वो मोबाइल गर्म हो गए, चार्जर फट जाते हैं, मोबाइल को प्रॉब्लम हो जाती है, पेट्रोल पंप पर मोबाइल यूज़ करने के ताल्लुक से, ये भी पूरे बोर्ड लगे हुए हैं पेट्रोल पंप के ऊपर, सारी इंडिकेशंस होती हैं। सिगरेट के ताल्लुक से पहले मैंने आपको बयान किया था कि छोड़ दें, बना वो और मजीद इसके लिए प्रॉब्लम बढ़ जाती है। इसी तरह ये एयरपोर्ट जो कान में हेडफोन, उसको आप हैंड फ्री कह लें या इसको जो भी कुछ नाम है, इसके मजीद अलग अलग अंदाज है, कुछ वायर हैं, कुछ वायरलेस हैं, ये यूज होती हैं। इसमें कंपनियां अच्छी भी हैं, बुरी भी हैं, लेकिन मतलब कि नॉर्मल एक हम कह सकते हैं कि एक अच्छी खासी कंपनियों के भी एयरपोर्ट प्रॉब्लम कर जाते हैं। हो सकता है इसमें आप ही का और मेरा ही हमारा मिस यूज हो और हमने ही कोई इसकी मतलब की चीजों में चीजें पैदा खराबी पैदा कर, लेकिन हुआ ये कि एक शख्स एयरपोर्ट लगाकर बाकायदा ये अपने काम में था और कान में ही एयरपोर्ट फट गया। मैं कुछ समझे कि वजूहात की बिना पर आपको वो चीजें नहीं दिखा रहा, वीडियो नहीं दिखा रहा या उन चीजों को मैं एज ए पिक्चर आपके सामने नहीं रख रहा, वजूहात कुछ होती हैं तो। लेकिन ये पूरी खबर है, पूरी एक न्यूज है जो मैं आपके साथ इस वक्त शेयर कर रहा हूँ और मैं चाहता हूँ कि इस हवाले से हमें एहतियात करनी चाहिए कि कान एक अल्लाह की बहुत बड़ी नेमत है, इसे इतना ज्यादा हम मतलब के हेडफोन के जरिए, एयरपोर्ट के जरिए, हैंड फ्री के जरिए इस्तेमाल कर रहे होते हैं कि एक तो कान में भी दर्द शुरू हो जाता है और बाज़ोकात तो बाज़ कान के सेंसिटिव होते हैं, बस क्या होते हैं। तो ये क्योंकि अब ये हजारों में नहीं है, लाखों में नहीं है, ये करोड़ों में इस्तेमाल हो रहे हैं एयरपोर्ट्स और इस तरह की चीजें और कंटिन्यूस इस्तेमाल हो रहे हैं। अच्छा मैं तो प्रैक्टिकली देखा हुआ है, मैं मतलब आंखों देखी बात है कि आदि इतने हो चुके हैं कि अब वो ये तो ना कि कान में बात हुई और निकाल कर रख दिया, अब तो मुस्तकिल कान में लगे हुए हैं। अच्छा फिर ये भी होता है कि मैंने सात सात आठ आठ घंटे की फ्लाइटें की हैं तो कंटिन्यू 8 घंटे, जैसे साउथ अफ्रीका जब मैं यहाँ से जाता हूँ तो वो तकरीबन 7.5-8 घंटे की फ्लाइट बन जाती है। तो ये इतना लंबा ड्यूरेशन लोग कान पर हेडफोन लगा कर बैठ, अच्छा कमाल ये कि सो गए हेडफोन लगा कर सो गए और 8 घंटे तक वो कान पर वो हेडफोन लगा हुआ और वो बातें सारी वो चल रही होती है, जो भी हो रहा होता है। तो मेरी इसमें दरख्वास्त ये है कि एहतियात करें, ये मतलब इस तरह की चीजें ना करें तो और बचने। अब इस ताल्लुक से डॉक्टर्स का एक अपनी एक राय होती है तो हमने एक डॉक्टर साहब से इस मामले में राय लेने की कोशिश की है, तो आइए सुनते हैं डॉक्टर साहब क्या कहते हैं।
मेरा नाम फयाज अहमद है और मैं हियरिंग एड स्पेशलिस्ट हूँ। मैं आपको बताना चाहूंगा कि आया कान की कमजोरी और उसकी वजूहात क्या है। नंबर एक, ज्यादातर वक्त शोर वाले मकाम पर रहना, जैसे आजकल आप देख रहे हैं ट्रैफिक का शोर बहुत है, साउंड पोल्यूशन बहुत ज्यादा है। उसके अलावा तेज आवाज में मौसीकी का सुनना, गाड़ियों में आजकल देखें किस तरीके से लोग म्यूजिक सुन रहे होते हैं, वो अपने कानों को नुकसान पहुंचा रहे होते हैं। बहुत ज्यादा हवाई सफर करना जिसमें हवा का दबाव और इंजन की आवाजें, उनके कान बहुत कमजोर होते हैं। हाई ब्लड प्रेशर या लो ब्लड प्रेशर का मरीज हो, जहनी परेशानी, शुगर या हार्ट पेशेंट, दवाओं का रद्द अमल आता है जिसकी वजह से कान जरूर कमजोर होते हैं। या वक्त पैदाइश कोई कमजोरी हो या बहुत तेज बुखार का होना जिसकी वजह से कानों पर असर पड़ता है। खानदानी या मौरूसी असरात एक खानदान में चले आ रहे हों। दूसरा, दवाओं के बद असरात, हाइपोटेंसी एंटीबायोटिक हैं या बहुत ज्यादा कुछ दवाएं जो बहुत अरसे तक मुस्तकिल इस्तेमाल की जाए तो उनके असरात में कान कमजोर होना एक लाजमी सा अमल है। कान मुसलसल बहते रहना, जख्म का होना या उसमें पीप का भर जाना या सर पर किसी शदीद चोट का लगना, ये भी वजूहात में शामिल है। अब इसके बाद हम बात करते हैं कि कान की कमजोरी की अलामात क्या हैं, हम कैसे पहचान पाएंगे कि इनके कान कमजोर हैं। नंबर एक, टेलीविजन रेडियो की आवाज को तेज रखना कि खुद को सुनाई नहीं दे रहा लेकिन दुनिया सुन रही है। मोबाइल या फोन की आवाज को सुनने और समझने में परेशानी और मोबाइल फोन को दबा कर लगाना और चीख कर बात करना, ये कान की कमजोरी की अलामत है। लोगों की आवाज सुनने और समझने में दुश्वारी या लोगों को बार बार अपनी बात दोहराने का कहना कि क्या कहा मुझे समझ नहीं आया, ये भी एक अलामत है। तकरीबात में, दोस्तों की महफिल में, मसाजिद में, अदालत या दफातर वगैरह में जहां आवाज दूर से आती है, ना सुनना और अल्फाजों को ना समझना ये भी सबसे बड़ी अलामत है। जिस तरह आंख का एक नंबर होता है कि इतने नंबर पे ये देख रहा है, इसी तरह कान का एक नंबर होता है कि इस लेवल पर ये सुन रहा है और इस लेवल पर नहीं सुन रहा। आजकल का जो दौर है उसके अंदर सबसे ज्यादा इस्तेमाल जो है वो मोबाइल फोन, सारा सारा दिन फोन पर रहना या हेडफोन लगाकर रखना और सारी सारी रात उसको यूज करना, जिससे कान में इंफेक्शन हो रहा है, फंगस हो रहा है और हियरिंग सेल्स डैमेज हो रहे हैं, जिसका नुकसान ये आ रहा है कि आवाज तो आती है, अल्फाज समझ नहीं आते, और एक वक्त ऐसा भी आता है कि बस ये लगता है कि सामने वाला कुछ कह नहीं रहा, सिर्फ च्युइंगम चबा रहा है और हम तक आवाज नहीं आ रही होती। कान में कभी कॉटन बर्ड का इस्तेमाल ना करें। जो कान में मैल है, जो वैक्स है, वो उसको मजीद अंदर कर देती है कान के पर्दे तक। लोग तेल डालते हैं जो कि सरासर गलत है। कुदरत ने एक निजाम रखा है कान में जिसमें ऑयल प्रोड्यूस होता है, खुद पैदा होता है, उसमें एक्स्ट्रा डालने की जरूरत नहीं है। रही बात जहां डस्ट या गर्दो गुबार ज्यादा हो, तो कोशिश करें कि एयर प्लग इस्तेमाल करें जिससे कान में कोई मिट्टी वगैरह या ये सब चीजें ना जाएं। कान में पानी ना जाने दें, उसको जितना हो सके बचाएं। उसके अलावा अगर कोई इन्फेक्शन है या कोई खून आ रहा है या पीप आ रही है तो खुद से इलाज ना करें, डॉक्टर से मशवरा करें। ठीक है, उस दवा में कुछ ऐसी चीज थी जिसने खून या पीप वक्ती आर्जी तौर पर रोक दिया, लेकिन उसने आपकी कुव्वत समाअत सुनने की सलाहियत उसको बहुत हद तक नुकसान पहुंचाया है। इसके अलावा कुछ लोगों का है कि हमारे कान में शोर आता है, सीटी का बजना, दिमाग में शोर आना, ये जैसे कोई हथौड़े चला रहा है या सीटी बज रही है या चैनल नहीं लगा हुआ लेकिन एक अजीब सा शोर होता है। रेडियो पर आपने देखा है कि चैनल ना लगा हो और एक शोर सा आ रहा होता है, इस तरह का शोर भी शुरू हो जाता है। ये भी कुव्वत समाअत सुनने की सलाहियत कमजोर होने की निशानी है। फिर कुछ लोग शिकायत करते हैं कि मैं सुनता सही हूँ, शोर भी नहीं आ रहा, लेकिन मुझे बैठे बैठे या चलते हुए चक्कर आने शुरू हो जाते हैं। इस बीमारी को हम वटैगो का नाम देते हैं, और वटैगो डेफिनेटली ये बुजुर्गों को या यंगस्टर्स को दोनों को हो सकते हैं। ये भी कुव्वत समाअत कमजोर होने की निशानी है।
एक तादाद जो हमारी एयरबोड्स या हेडफोन वगैरह का जो इस्तेमाल करती है उनकी मैं एक तबके की बात कर रहा हूँ, वो गालिबन शायद वो चीजें सुन रहे होते हैं कि जो ये चाहते हैं कि कोई और ना सुने, और या वो चीजें वो देख रहे होते हैं कि मतलब बिल्कुल मिसाल के तौर पर यूं करीब कर दिया कि कोई देखे नहीं और कान में वो लगा लेके कोई सुने नहीं, और वो घंटों तक फिर वो इसमें लगे रहते हैं। हो सकता है कोई फिल्में भी देखता हो, कोई यूं गाने भी सुनता हो, कोई क्या करता हो, कोई क्या करता हो, हो सकता है कोई ढाई ढाई तीन तीन चार चार घंटे तक उसने अपने कानों में वो ये चीजें लगा कर ही रखी हुई हो, और अब उसके बाद अब रोज के चार पांच घंटे अगर वो इस तरह फिर वो खुदा ना खास्ता कर वो फिल्में ड्रामे गाने बाजे, कभी आवाज तेज कभी आवाज कम, कभी क्या, कभी दिमाग भी घूम रहा है तो कान में भी मसरूफ है, आंख भी मसरूफ है। बता सोचे कि मैं अपनी अच्छा पैसों का तो मेरा गर्क हो ही रहा है, आखरत तो उसने जो अगर गुनाहों भरा और इस तरह का सिलसिला है तो आखरत भी दाव पे लगाई। नंबर वन, नंबर दो अपना माल उसने जाया किया, नंबर तीन अपनी आंख जाया करने वाले काम कर रहा है, नंबर चार अपने कान जाया करने वाले काम कर रहा है, नंबर पांच अपना वक्त बर्बाद कर रहा है, नंबर छह और अपनी सोने और नींद और जो इसकी जो एक मेंटली तौर पर एक सोचने और समझने की सलाह थी उसको कम कर रहा है। अच्छा बाज़ औक़ात बैठे रहेंगे तो अपनी कमर का भी मतलब बैठे ही रहेंगे फिर अपनी कमर का भी सत्यानाश है, लेटे लेटे फिर ऐसी कंडीशन में लेटे रहेंगे कि फिर अपने स्पाइनल कोर्ट का सत्यानाश, पाँव में दर्द पकड़े पकड़े मिसा के देता हूँ पकड़े पकड़े यूं जैसे आप पकड़ कर बैठे, एक मिसाल दिए मैंने वो पकड़ कर बैठे हुए तो अब ये उंगलियां आपकी देखे यूं है, अब ये उंगलियां आप इसको चार घंटे तक आप यूं ही रखेंगे, पांच घंटे तक, तीन घंटे तक, एक घंटे तक यूं ही रखेंगे तो उंगलियां क्या होगा। अच्छा बाज लोग तो गेम खेलते हैं ना, गेम खेलते तो गेम मैंने यूं यूं हिलाते रहते हैं, ये देखा है मैंने मंजर, मैं मेरे मोबाइल में गेम है ना, मुझे मोबाइल में गेम खेलने आती है, सच्ची बात यह है, तो यूं 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 करते रहते हैं तो भाई गेम में लगे रहते हैं, तो अब ये क्या आंख भी गई कान भी गया, ये फिर ये इधर हाथ में दर्द, इधर बाजू में दर्द, कंधे में दर्द, अच्छा फिर ये यूं, अब ये मेरी देख रहे कंडीशन, ये यूं लगे रहते हैं, अब ये यूं लगे रहते हैं, ये मैं स्क्रीन पर खुद को नहीं देख पा रहा हूँ, यूं जैसे मसरूफ है, तो अब ये क्या ये इधर, अब ये इसकी कंडीशन यूं के बजाय यूं हो गई, अब ये इधर दर्द शुरू, इतनी प्रॉब्लम्स हैं आप मुझे बता, इतने प्रॉब्लम्स हैं। अच्छा ये मैं जो कह रहा हूं ना, जो ये कर रहे हैं इनको इस बात का अंदाजा, इसको इन बात का तजर्बा होगा कि ये जो चीजें बोली जा रही हैं, ये चीजें हैं, ये चीजें हो रही होती हैं। और आपको शायद आज फील ना हो, जो मेरे नौजवान स्पेशली मैं उनसे अर्ज कर रहा, आज फील ना हो कि एक यंग ब्लड है और चीजें रिकवर शायद जल्दी हो जाती हैं, लेकिन अब ये सोचिए कि कहीं खुदा ना खासा अंदर में कोई ऐसी चीज बैठ गई, जम गई, खराब हो गई और आगे जाकर 30, 40, 50 साल में अगर आपकी कुव्वत सुनवाई, सुनने की ताकत, हेयरिंग जो आपकी जो एक वो उसकी जो रिजल्ट है वो उसका कमजोर हो गया, तो फिर आप क्या करेंगे? आंखों के ताल्लुक से सोचिए, दिमाग के ताल्लुक से सोचिए, सर में दर्द अगर इस तरह अगर होना शुरू हो गया तो क्या करेंगे? बॉडी डैमेज हो गई तो क्या करेंगे? पैसे बर्बाद हो गए, हो रहे हैं पैसे बर्बाद, नेट के पैसे तो वो हजारों रुपए उस पर खर्च कर दिए। अब सोचिए जितने हजारों रुपए गुनाहों के बड़े इंटरनेट यूज करने पर खर्च कर दिए, इतने रुपयों के लिए आखिरत की तैयारी कर चुके होते। अल्लाह ने आंख कान जैसी नेमत दी है, इससे अल्लाह और उसके रसूल की रजा वाले काम करते, आंखों से उसके रजा वाले काम करते, कि ये भी शुक्र अदा करना है। यानी कान एक नेमत है, इसका शुक्र अदा करने की एक सूरत ये कि इस कान से अल्लाह की नाफरमानी ना की जाए, ये कान का शुक्र है, आंख का भी इसी तरह शुक्र है, जबान का इसी तरह शुक्र है। तो अल्लाह ताला ने जो आपको हम सबको देखने की, सुनने की, पकड़ने की और इन तमाम तो चीजों की जो सलाहियत अता फरमाई है, अल्लाह आपको और मुझे हम सबको जवाल नेमत से बचाए। मगर ये कहते हैं खुद करदारा इलाज नेस्त, अपने हाथों के किए का कोई इलाज नहीं होता। हम तो वो काम कर रहे हैं कि अपने हाथों कुल्हाड़ा लेकर अपने पांव पर दो हाथों से मार रहे हैं, भाई फिर अखलाकियात की बर्बादी अलग है। अच्छा बच्चों के साथ भी यही हो रहा है, हमारे छोटे छोटे बच्चों के हाथों में हमने हेडफोन, ये मैंने तो आंखों से देखा हुआ है, एयरपोर्ट पर तो ये मनाजिर तो इतने हैं कि बच्चों के कानों की ताकत कितनी है। बच्चों के कानों में हेडफोन लगा दिया, मोबाइल दे दिया, बच्चों को बोल लगे रहो, और उनकी आंखों को, उनके कानों को, उनकी हर चीज को दाव पे लगा दिया। व्हाट आर यू डूइंग आफ्टर यू आर पेरेंट्स? ये तो बच्चों की केयर तो नहीं है। ये चीज ये जहाज में कर रहे होते हैं, बच्चों को लगा देते हैं, बच्चे जो कुछ हो रहा होता है, इट्स नॉट गुड। थोड़ा एक फासला होता है स्क्रीन और आंख और स्क्रीन के दरमियान। खैर अभी आंखों का टॉपिक नहीं है, लेकिन अब चूंकि हमारा सबक काम उस खबरें में हम यही करते हैं कि कुछ आपको बताते हैं, उसके बाद हम आपको इसके मुताबिक कुछ चीजें बयान कर रहे होते हैं। यानी एक फासला होता है स्क्रीन और हमारी आंखों के दरमियान, एक सर्टन फासला होना चाहिए। इसी तरह आवाज और कान के दरमियान एक फासला। अब मिसाल के तौर पर एक शख्स आकर आपके कान में बोले, आपके ऊपर क्या बीतेगी? अरे थोड़ा दूर हो जाए, क्या चीख रहे हो? लेकिन वही चीज अपने कान में डालकर हम सुन रहे हैं और बड़े बड़े साउंड इस साउंड के साथ सुन रहे हो। फिर ये महंगे महंगे बिकते हैं, ये बहुत बहुत ही ये इंडस्ट्री बहुत तरक्की कर गई है, बहुत तरक्की कर गई है। लाखों रुपए के हेडफोन्स, जी हाँ, लाखों रुपए के हेडफोन्स बिकते हैं, लाखों रुपए के ब्रांडेड कंपनियों के नाम पर, और उसमें जो कुछ हो रहा होता होगा, और वो वाइब पता नहीं, वो ब्लूटूथ वाले भी आए गए, पता नहीं क्या क्या उसको सुना है, कहा गए। तो अल्लाह मुझे भी बचाए, अल्लाह आपको भी बचाए। कई चीजें ऐसी होती है, मुझे पता है कि ये चीजें नहीं होनी चाहिए थी, और बाज़ औक़ात वो चीजें मैं बंदा मुब्तला हो भी जाता है, हेडफोन वगैरह लगा लेता है, तो मैं भी बचने की कोशिश करूंगा इंशाल्लाह कि कम से कम मैं हेडफोन का इस्तेमाल करूँ। लगाना पड़ता है बाज़ औक़ात, मुझे पता है, लेकिन चीजें एक्स्ट्रा ऑर्डिनरी इस्तेमाल ना की जाए, जो असल चीज है एक्स्ट्रा ऑर्डिनरी इस्तेमाल ना की जाए, ऑडियो वॉइस कम रखी जाए, इस तरह की चीजें, एहतियात, जो भी चीज एतदाल के साथ होगी, बैलेंस के साथ होगी, म्याना रवि के साथ होगी, इंशाल्लाह ताला इसमें हमारे लिए बेहतरी है। जो भी चीज हम ओवर करेंगे तो उसमें हमारे लिए फिर खराबियां शुरू हो जाती हैं। जी कॉल्स थे
अनश्वरा की बारगाह में अर्ज है कि आजकल बहुत सारे बच्चे जो है वो ऑनलाइन क्लासेस ले रहे हैं, और उनमें से एक बहुत बड़ी तादाद ऐसी है ऑनलाइन क्लासेस लेने वालों में भी कि जो मोबाइल के जरिए ऑनलाइन क्लास ले रहे हैं, जैसे कि दारुल मदीना में भी ऑनलाइन क्लासेस का सिलसिला है। तो ये सारे बच्चे हैंड फ्रीज ही इस्तेमाल कर रहे हैं और एयरपोर्ट कान में लगा के तो वो अपनी क्लास ले रहे हैं, और क्लासेस भी مختلف سکولز کا مختلف ہوگا دورانیہ، لگاتار ان کو لگانا پڑتا ہے، تو اس کے حوالے سے آپ کوئی احتیاطی تدابیر اور کچھ ہدایات عطا فرما دیجئے، جزاک اللہ خیرا.
دیکھیں میڈیکلی تو ہو سکتا ہے کوئی ڈاکٹر شاید مجھے جوائن کر لیں یا سن رہے ہو دیکھ رہے ہو، تو وہ میں جو کہہ رہا ہوں اس پہ پلس مائنس جو بھی ہو وہ کر سکتے ہیں. تو اس سے پہلے میرے اس موضوع پر ڈاکٹر سے مشورے ہو چکے ہیں، میں ان مشوروں کا خلاصہ عرض کر رہا ہوں، ڈائریکٹلی اپنی طرف سے کوئی میں تھیوری بیان نہیں کر رہا. کہ اسے وقتی تو جیسے آج تھوڑی دیر کے لیے ہم کلاسز لے رہے ہوتے ہیں تو وہ اچھا، اس میں بھی ایک آواز کو نارمل رکھیں، بالکل اندر میں ڈال کے گھسیڑ کے نہ رکھیں، تھوڑا اوپر اوپر سے رکھیں. تو اس طرح کی چیز اگر ایک مخصوص وقت کے لیے ہو تو اتنا زیادہ وہ افیکٹو نہیں ہوتی. پھر بھی میں یہ نہیں کہتا کہ 100% کوئی اثر نہیں ہوتا، میں اس کا دعویٰ نہیں کر سکتا بیکاز آئی ڈونٹ نو، لیکن اس کے مضر اثرات کم سے کم ہوتے ہیں. اسی طرح اسکرین ہے، یہ ساری چیزیں کچھ نہ کچھ افیکٹ تو کر ہی رہی ہوتی کیونکہ ان نیچرل چیزیں ہیں، یہ اس کی ویوز ہیں، یہ پورا الیکٹرانک ڈیوائسز جو ہوتی ہیں. ابھی میرے سامنے کیمرہ ہے، میرے سامنے لائٹنگ ہے، میرے سامنے بھی اسکرین ہے، تو میں نے بھی کان میں کے اندر وہ انہوں نے آئی بھی لگائی ہوئی جو میرے پیچھے سے وہ بات کر رہے ہوتے ہیں، یہ ریکوائرمنٹ تو ہوتی ہے. لیکن اب اتنی دیر لگا کر رکھنے کے تو میں نے ابھی تک کوئی ڈاکٹر سے اس کے سائڈ افیکٹ سنے نہیں ہیں. کیمرہ مین ہمارے ہوتے ہیں، وہ بھی ہیڈ فون لگا کر رکھتے ہیں، ان کے پیچھے سے ان کے ڈائریکٹر سے ان کی انسٹرکشن چل رہی ہوتی ہے، تو ان کا کوئی اتنا خاص ہم نے سنا نہیں ہے کہ اس سے بھی کوئی سائڈ افیکٹ آتے ہوں. لیکن میں نہیں کہتا کہ اس کے بالکل 100% سائڈ افیکٹ نہیں ہوتے ہوں گے، مگر وہی بات ہے کہ ایک چیز کو کم سے کم اور بیلنس کے ساتھ اگر استعمال رکھیں گے اور ایک فاصلہ رکھیں گے، آواز کم رکھیں گے، تو ہو سکتا ہے کہ اس کے کم سے کم نقصانات ہوں. اس میں اتنا میں عرض کر سکتا ہوں. جی
سلسلہ ماشاء اللہ نگرانی شورا بہت پیارا سلسلہ آپ لے کر آئے ہیں، اللہ عز و جل آپ کو شاد و آباد رکھے. نگرانی شورا سے عرض ہے کہ جو لوگ ایئر فونس وغیرہ ہیڈ فون وغیرہ لگا کے باہر جا رہے ہوتے ہیں یا گاڑی چلا رہے ہوتے ہیں، تو بعض اوقات ایسا بھی ہوتا ہے کہ ان کو باہر کی آواز جو ہے وہ نہیں سنائی دیتی، تو اس میں جو ہے کچھ نقصانات وغیرہ بھی ہو جاتے ہیں، تو آپ اس تعلق سے بھی ارشاد فرمائیں کہ ہمیں ہیڈ فون وغیرہ کا جو ولیوم ہوتا ہے وہ کتنا رکھنا چاہیے، اور آج کل تو لوگ جو ہے وہ ایسے ایئر فونس وغیرہ بھی یوز کرتے ہیں کہ جس میں باہر کی آواز نہ آئے، ایسے اس میں مائکس وغیرہ لگے ہوتے ہیں، ایسا سسٹم لگا ہوتا ہے کہ جس میں باہر کی آواز نہ آئے تاکہ اندر کا جو ساؤنڈ آ رہا ہے وہ زیادہ بہتر طریقے سے سنائی دے. اس تعلق سے ارشاد فرمائیں کہ ہمیں کیا کرنا چاہیے، اور اس حوالے سے بھی اگر مدنی پھول بیان فرما دیں تو مدینہ مدینہ کہ ہمیں جو ایئر فونس وغیرہ لوگ لگاتے ہیں تو وہ کچھ لوگ ایسا بھی کرتے ہیں کہ شوقیہ ایئر فونس وغیرہ لگا کے گھومتے ہیں، اور بعض اوقات ایئر فونس کی جو بہتر والی اچھے والے ہوتے ہیں اس کی کاپیز جو ہے وہ لگا کے گھوم رہے ہوتے ہیں تاکہ لوگ یہ سمجھے کہ یہ اس نے اصلی والا لگایا ہوا ہے، تو کچھ اس تعلق سے بھی ارشاد فرما دیں کہ کیا کرنا چاہیے، جزاک اللہ خیرا.
آپ نے جب یہ بات کی ہے تو میں نے پچھلے دنوں ایک ایسی کوئی عبارت پڑھی تھی، اس کا تھوڑا خلاصہ عرض کر رہا ہوں کہ صحت کے تعلق سے کان، کھانا پینا، کپڑے وغیرہ، اس میں معیار کو کبھی بھی کمپرومائز نہیں کرنا چاہیے. جی کالز دیں.
محمد فاروق عبد الغنی کراچی سے. پیارے پیارے نگران شورا، ابھی سبق آموز خبرے میں جو آپ نے ڈاکٹر صاحب کے تاثرات بتائے اور ان کی تحقیق، مرحبا مرحبا. واقعی ہم اس کان کی نعمت کو نعمت نہیں سمجھ رہے اور اس کو الٹی سیدھی حرکتوں سے زحمت بنا رہے ہیں، لیکن بعض دفعہ نوجوانوں کو سمجھایا جاتا ہے تو وہ یہی کہتے ہیں کہ بھائی ہم تو سالوں سے استعمال کر رہے ہیں، کچھ نہیں ہوتا بھائی، یہ تو کہنے کی باتیں ہیں. تو اب ہم ان کو کس طرح سمجھائیں؟ برائے مہربانی اس بارے میں ہماری رہنمائی فرمائیں، جزاک اللہ خیر.
ہماری یہ ویڈیو دکھا دیجیے گا اور کیا عرض کر سکتا ہوں. میں نے پچھلی دفعہ بھی کہا تھا، میں نے نیت کی ہے کہ اس طرح کی جو ڈاکیومینٹری میں ہم بناتے ہیں، تاثرات بناتے ہیں ہم انشاءاللہ اسے، میں اپنے فیس بک پر تو میں انشاءاللہ میں نے نیت کی ہوئی، اس نے میرے کو سمجھایا بھی ہوا ہے کہ اللہ کا شکر ہے اب تقریباً 1 ملین سے زیادہ فیس بک پر لوگ ہیں، خود میرے اپنے پیج پر ہیں، تو میں انشاءاللہ میں نے نیت کی ہوئی ہے جتنے تک پہنچ سکے. میں نے کون سا مطلب ہم نے اسے پیسہ کمانا ہوتا ہے، تو نیکی کی دعوت دیتے ہیں، لوگوں کو بھلا ہو جائے گا انشاءاللہ. تو یہ چیز ہے، مدنی چینل کا یہ پروگرام ہوتا ہے، یہ آپ کو انشاءاللہ ہمارے یوٹیوب چینل پر مل جائے گا، میرے فیس بک پیج پر مل جائے گا، یہ دکھا دیں تو اس طرح کی چیزیں دکھا دیں. اگر مزید کے سمجھائیں، محبت پیار سے سمجھائیں، آپ ڈنڈا لے کر تو نہیں نہ سمجھا سکتے، سیدھی سی بات ہے، جتنا نرمی پیار اور محبت سے سمجھائیں گے ہمدردی کرتے رہے، مگر دیکھیے سمجھانے کا فائدہ ہوتا ہے. ابھی ہم پروگرام کرتے ہیں تو ہمیں کالس بھی آ جاتی ہیں، آپ کو پتا ہے कि वो रियलाइज कर लेते हैं। अभी भी कितनों को अपने मैं मुझे ऐसा लगता है कि कईयों ने इस वक्त हमारा ये प्रोग्राम देखकर जो अभी कान के ताल्लुक से हमने कहा है, कईयों ने शायद एहतियात देखी, हो सकता है किसी कान में लगा हुआ निकाल कर रख दिया हो, या किसी कान में लगा हो तो बच्चों ने देखा हो तो निकाल कर रख दिया हो, किसी के बच्चे के कान में लगा हो तो अब्बू देख रहे हो निकाल कर रख दिया होगा, और हो सकता है कि एक दा चंद दो दिन एहतियात कर भी लें लेकिन हम नफ्सियाती मरीज हैं फिर दोबारा वहीं के वहीं खड़े हो जाते हैं। तो बार बार समझाते रहे, समझाने से फायदा होता है। वजक के فَإِنَّ الذِّكْرَ تَنْفَعُ الْمُؤْمِنِينَ, قرآن میں ہے, اور سمجھاؤ کہ سمجھانا مسلمانوں کو فائدہ دیتا ہے۔ ابھی سمجھانے کے سلسلہ رکھتے سبق آموز خبریں کیا ہے, میں اس خبر بتانا تو ہمارا مقصد ہوتا نہیں ہے, اس خبر کے ساتھ اس سبق کیا ہے یہ ہمارا مقصد ہوتا ہے۔ صلو علی الحبیب صلی اللہ تعالی علی محمد۔ اور بھی ہمارے ساتھ خبر ہے میرے پاس لیکن میں چاہتا ہوں کہ کچھ کالز لے لیتے ہیں۔
گرانہ شورا کی بارگاہ میں عرض یہ ہے کہ آج کل جو بلوٹوتھ چل رہے ہیں, ایک تو گلے میں لٹکانے والا آتا ہے اور ایک کان میں لگانے کے لیے آتا ہے, تو اب لوگوں نے اس کا استعمال اتنا زیادہ کر لیا کہ وہ اس کی چارجنگ بھی چار چار پانچ پانچ گھنٹے, کچھ بلوٹوتھ تو ایسے آتے ہیں جن کی تین تین دن تک اس کی بیٹری چلتی ہے, تو وہ اپنے دن بھر کام کاج میں اس کو لٹکا کے رکھتے ہیں, اس کو آن رکھتے ہیں, تو کیا اس کے بھی بلوٹوتھ کو اپنے پاس میں اتنا آن رکھنا کیا اس کے بھی سائڈ افیکٹ ہے؟ ارشاد فرما دیجیے۔
میں سائیڈ افیکٹ پہ میڈیکلی پوائنٹ آف ویو پہ تو کچھ نہیں کہہ سکتا, لیکن جو میں نے بات آپ کو ابتدان شروع میں عرض کی ہے کہ جب آپ ان نیچرل چیزیں کریں گے, ایکسٹرا آرڈینری کریں گے, بارش بھی اگر زیادہ پڑ جاتی ہے تو پھر پرابلم ہو جاتا ہے نا, آپ کو بھی پتا ہے۔ تو ہر چیز اپنے اعتدال کے ساتھ, میانہ روی کے ساتھ, بیلنس کے ساتھ اچھی لگتی ہے۔ جیسے مثال کے طور پہ میں اس وقت بیٹھا ہوا ہوں, ٹھیک ہے, اب گھنٹہ ڈیڑھ گھنٹہ تو بیٹھنا ہی ہے, اب اس کے بعد میں بیٹھا ہی رہوں, یہ میرے لیے, ہر ایک کے لیے, آپ کے لیے, میرے لیے بھی فائدہ مند نہیں ہوگا۔ گھنٹہ ڈیڑھ گھنٹہ دو گھنٹہ بیٹھنے کے بعد میڈیکلی ریکمینڈیڈ ہے کہ پھر تھوڑی موومنٹ کرے, کھڑا ہو جائے, یہ سب چیزیں ضروری ہیں۔ اب ڈیڑھ دو گھنٹہ ہو گیا پانی پی لے, اب ہم بالکل بیلنس کے ساتھ چلیں, اعتدال کے ساتھ چلیں, تو انشاءاللہ چیزیں درست ہو جائیں گی۔ تو جو بھی ایکسٹرا آرڈنری ہم کر رہے ہوتے ہیں, مطلب بعض اوقات تو آپ بھی جانتے ہیں, مجھے بھی تھوڑا بہت اندازہ ہے کہ ہمیں پتا ہوتا ہے یار ہم کر غلط رہے ہیں, یہ جو ہو رہا ہے ہو غلط رہا ہے۔ نوجوان اس وقت میری بات اگر دیکھ رہے ہیں, مگر مدنی چینل دیکھ رہے ہیں, تو نوجوان میری بات سمجھ رہے ہوں گے, بچیاں اور بچے سمجھ رہے ہوں گے کہ ریئلی ہم رونگ پر ہیں, ہم غلط ہیں, اور یہ صحیح کہا جا رہا ہے مدنی چینل پر۔ لیکن بس لت پڑ جاتی ہے, ایڈکشن ہو جاتی ہے, ایڈکٹڈ ہو جاتے ہیں, عادی ہو جاتے ہیں, نہیں چلتا وغیرہ 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 ایکسیٹرا ایکسیٹرا بول دیں آپ جو بھی کہہ دیں, لیکن جہاں ہے تو جہاں ہے۔ کیا ہم اس وقت مانیں گے جب خدا نہ خاصا آنکھیں چلی جائیں؟ کیا اس وقت مانیں گے جب ہمارے کانوں کی سنوائی چلی جائے, یا مشین لگ جائے, یا اتنے موٹے موٹے ہمارے چشمے لگ جائیں, یا کان اللہ نہ کرے گلے میں نیک لگ جائے کہ جناب اتنا بڑا پٹا لگ گیا گلے کے اندر, یا خدا نہ خاصا پھر اٹھنے بیٹھنے میں تکلیف ایسی ہو رہی ہے کہ چار آدمی کھڑا کرے, چار آدمی بٹھا رہے ہیں, نہ واش روم میں جانے جیسے, نہ سونے جیسے, نہ کھانے جیسے, نہ پینے جیسے, خدا نہ خاصا۔ اللہ تعالیٰ آپ کی میری جان مال عزت آبرو دین ایمان کی حفاظت فرمائے۔ لیکن اس سے پہلے کہ خدا نہ خاصا ہاسپٹل میں جا کر چیزیں درست کرنی پڑے, اپنے ابھی ہمارے ہاتھ میں, ہم اپنے آپ کو سنبھالنے میں کامیاب ہو جائیں تو بہتر ہو جائے گا۔ آئیے چلتے ہیں, ایک اور عجیب و غریب خبر میرے سامنے ہے, اور وہ ہے سولو کلچر۔ What do you mean for سولو کلچر؟ سولو کلچر کیا؟ جی ہاں, سولو کلچر کیا ہے یہ, آئیے دیکھتے ہیں۔
سولو کلچر دنیا کو خاندانی نظام کے خاتمے کی طرف لے جا رہا ہے۔ ایک عرصے پہلے دنیا میں اولڈ ہاؤسز کا رجحان شروع ہوا, اور اب اپنی مرضی سے زندگی گزارنے کے لیے سولو کلچر فروغ پا رہا ہے۔ یہ تصور دنیا کے مختلف ممالک میں عام ہو رہا ہے, مگر خصوصیت کے ساتھ جاپان اور جرمنی میں یہ بہت آگے تک جا چکا ہے۔ یہ کلچر دنیا کو خاندانی نظام کے خاتمے کی طرف لے جا رہا ہے۔ نوجوان طبقے میں ذاتی آزادی کے نام پر یہ فروغ پروان پا رہا ہے۔ بہت سے یورپی ممالک میں لوگ اپنے گھروں میں تنہا مر جاتے ہیں اور کئی دن تک کسی کو خبر تک نہیں ہوتی۔
اللہ اللہ اللہ, اچھا یہ آپ کے لیے ہو سکتا ہے شاید کوئی نئی خبر ہو, میرے لیے فقط اتنی زیادہ نئی خبر نہیں ہے, کیونکہ میں اس پر جب میں یو کے گیا ہوں, یورپین ممالک میں گیا ہوں, कोई सी जगह गया हूँ और भी चंद जगहों पर गया तो मैंने बाकायदा इस पर बयान किए हैं। अच्छा अब ये कि ये जो चीजें हैं कि यार नहीं यार, लेकिन ये दुरुस्त नहीं है खानदानी निज़ाम, बल्कि यहाँ तक मैंने हमारे किताबों में पढ़ा है कि अपनी औलाद को रिश्तेदारियाँ सिखाओ कि ये कौन सा रिश्ता है, ताकि रिश्तेदारी निभाएं, सिले रहमी, गमखारी, पड़ोसियों के हुकूक, घर में रहने वालों की। यहाँ तो ये हो गया है अब सोलो कल्चर में, अगर मैं गलत नहीं समझ रहा हूँ कि इनकी जो जाती जिंदगी यानी कि इंडिपेंडेंट लाइफ इसको ये कहते हैं और कोई मुदाखलत ना हो, यानी मैं कब आता हूँ कब जाता हूँ आप क्यों पूछते हैं। जैसे हमारे कोई अल्लाह का शुक्र है अब भी कोई बच्चे लेट आते हैं तो वालिदैन पूछते हैं बेटा कहाँ रह गए थे, लेकिन बहुत सारे कल्चर है जो नहीं पूछते, बल्कि पूछना ही वबाले जान है। नहीं हर शोर बीवी को, बीवी शोर को नहीं पूछ सकते भाई आपको क्या बताऊं मैं, हाँ हाँ ना ना ना, बच्चे बच्चे भी नहीं कह सकते अम्मी अबू कहाँ चले गए, इतनी अजीब सी जिंदगी है, कोई कल्चर नहीं है। अच्छा इसके नुकसान हुए हैं ये भी आपको बता दो, नुकसान हुए हैं कि लोग मतलब कि बिल्कुल एक स्टेज आते नहीं, यू समझिए कि अभी जैसे मेरे नौजवान देखो सुन रहे होंगे ना, अभी आपको ऐसा लगता होगा यार कोई ना पूछे आजादी हो जहां मर्जी आए जाए सब कुछ हो, लेकिन जब ये स्टेब्लिश हो जाएगा ना फिर एक जिंदगी का हिस्सा ऐसा आता है कि आपको लगता है मुझे कोई पूछे, बल्कि जिंदगी का स्टेज क्या आता है जब आप बीमार हो जाते हो तो आपको नहीं लगता कि कोई पूछने वाला भी नहीं है, नहीं आप ही ने ऐसा जिंदगी आप ही ने ऐसा माहौल बना था कि कोई ना पूछे तो कोई ना पूछे, आदमी बीमार हो जाता तब भी कोई नहीं पूछता, परेशान होता तब भी कोई नहीं पूछता, बाजों को तो प्रॉब्लम है, बाजों को ये कंप्लेन है यार हमें कोई पूछता नहीं है, मैं उनसे कहता हूँ आपने कितनों को पूछा था, आप खुद ऐसे इलाके में रहने को पसंद करते थे जहाँ पड़ोसी को भी नहीं पता हो कि मेरे पड़ोस में कौन रहता है, नहीं पता होता आम जी हाँ पाकिस्तान ना कराची जिस शहर से मैं आपसे बात कर रहा हूँ वहां भी आपको ऐसे इलाके मिलेंगे कि अगर मिसाल के तौर पर कहीं आपस में मुलाकात हो जाए तो वो ये पहचानेगा नहीं, जैसे इत्तफाक है कोई मुलाकात हो गई कहाँ रहते हैं आप, अच्छा फला इलाके में रहता, अच्छा मैं भी तो वही रहता हूँ, अच्छा 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 किस ब्लॉक में रहते हैं, तो मैं फला ब्लॉक, अच्छा फला ब्लॉक में रहते हैं, अच्छा मैं भी तो वही रहता हूँ, फला ब्लॉक किस स्ट्रीट में रहते हैं, मैं फला स्ट्रीट में रहता हूँ, अच्छा उस मैं भी तो वही रहता हूँ हुजूर, तब आपका बंगला नंबर क्या है मकान नंबर क्या है, ये अच्छा ये आपके पड़ोस में तो मैं रहता हूँ, ये सिचुएशन आप मेरे पड़ोसी हैं, अच्छा आप मेरे पड़ोसी हैं जी, जिंदगी भर देखा ही नहीं था कि एक दूसरे के पड़ोसी हैं, ये कैसे होगा। तो ये कल्चर ये क्यों क्रिएट होता है, मैं बस की वजूहात लिखी हुई है कि जिम्मेदारियों से आजादी, इसकी वजूहात बयान की है कि आदमी अपनी जिम्मेदारियों से आजादी चाहता है, मैं किसी की रिस्पॉन्सिबिलिटी नहीं लेता, हाउ कैन यू से दैट, अभी कैसे कह सकते हैं कि आप किसी की जिम्मेदारी नहीं ले सकते, तुमसे तुम्हारे मातहत के बारे में पूछा जाएगा, हदीस पाक मौजूद है हम में से हर एक के पास कुछ ना कुछ जिम्मेदारियां हैं, जी हाँ इस्लाम ने अपने मानने वाले को गैर जिम्मेदार छोड़ा कब है, तो हमें जिम्मेदारी दी गई है तुमसे तुम्हारे मातहत के बारे में पूछा जाएगा, तो हमसे हमारी जिम्मेदारियों के बारे में पूछा जाएगा, बीवी है बच्चा है शौहर है माँ बाप है सेठ है नौकर है और बहुत सारे हैं, इवन के रियासत चलाने वाले लोग हैं इदारे चलाने वाले लोग हैं जिम्मेदार बड़े बड़े बैठे हुए हैं, हर एक से उसके मातहत के बारे में पूछा जाएगा, आप कैसे कह सकते हैं कि मैं जिम्मेदारी नहीं निभाता। तो ये जिम्मेदारियों से आजादी के नाम पर ये सोलो कल्चर स्टेब्लिश किया जाता है। अच्छा एक और मर्जी की मतलब मेरी मुझे को रोक टोक ना करे, मैं जहां मर्जी आऊं जहां मर्जी है जाऊं मुझे कोई बोलने वाला ना हो, ऐसे कल्चर में नशे की आदि शराब की आदि बढ़ जाते हैं, कवारी माओ में इजाफा इस तरह के कल्चर में हो रहा होता है, जब कोई रोक टोक नहीं होती फिर बाहर तो फिर बाहर तो फिर बाहर है फिर जो हो रहा होता है, फिर रोक टोक ना हो तो फिर अजीबो गरीब किस्म के वाकियात होते हैं, पता ही नहीं होता कि कहाँ बच्ची और बच्चे के साथ क्या क्या हो रहा है, फिर जब फाइलें खुलती हैं तो फिर दुनिया शोर मचा रही होती है कि क्या हो गया, वो एहतियाती तदाबीर बढ़ती नहीं जाती। अब मिसाल के तौर पर कोरोना आया, अल्लाह ताला आपकी मेरी हिफाजत करे, तो इसके लिए सारी दुनिया ने एहतियाती तदाबीर बयान की है, आपको बगैर मास्क के निकलने की इजाजत नहीं दी जा रही है, तो जब कोरोना से बचने के लिए इस कदर एहतियातें की जा रही है जो कि करनी चाहिए, कई एहतियातें ऐसी हैं जो बिल्कुल करनी चाहिए, اور نہ کریں گے تو نقصان ہوتا ہے. اسی طرح کلچر وائز، ثقافتی وائز اور انسان کے نیچر وائز، ایک مرد اور ایک عورت کے نیچر کے فرق ہوتے ہیں. ان دونوں کے درمیان اللہ تعالیٰ نے بہت ساری چیزیں پیدا کی ہوئی ہوتی ہیں کہ جہاں پر شریعت نے ایک ٹھیک ٹھاک مطلب باتیں بیان کی ہوئی ہیں کہ ان میں اس طرح کی احتیاطیں رکھنی چاہیے ورنہ پرابلم ہو جائے گا. ان دو، آپ بھی دو تاروں کو کم ملنے دیتے ہیں اپنے گھر کے اندر، پتا ہے کہ پرابلم ہو جائے گا. الگ الگ دونوں کو جگہ پر رکھتے ہیں تب جا کر وہ پروپر یوٹیلائز ہوتے ہیں، ورنہ دھماکہ ہوتا ہے. اللہ کرے میں آپ کو سمجھانے میں کامیاب ہو گیا ہوں جو میں کہنا چاہ رہا ہوں. ہم تو بس کہتے نا کہ چیزوں کو ہم لوگ وہ کہتے رہے کہ وہ مکھی مچھر کیوں آ گئے، مکھی مچھر مارتے رہو مکھی. بھائی مکھی مچھر گندگی کی وجہ سے آ رہے ہیں، یہ جو ہو رہا ہے گندگی کی وجہ سے ہو رہا ہے. ہم گندگی صاف نہیں کر رہے، اس گندگی کی وجہ سے جو وہاں پر پرابلم ہو رہا ہے نا اس پرابلم کو کوس رہے ہیں. گندگی اپنی جگہ پڑی ہوئی ہے، اور جب اس گندگی کے پڑے ہونے کی وجہ سے جب وہاں پر ایسی مخلوق آباد ہو جاتی ہے جس کے سائیڈ افیکٹ پھر ہم بھگت رہے ہوتے ہیں، تو ہم اس آنے والی مخلوق کو، اس آنے والی شے کو کوس رہے ہوتے ہیں. مگر وہ آئی کب؟ آئی اس لیے کہ وہ گندگی موجود تھی. گندگی ہٹانے کی کوئی بات نہیں کرے گا اس چیز کو، کیونکہ پتہ ہے کہ اس گندگی کو ہٹاؤں گا تو میری بھی تو بہت سارے تحفظات ختم ہو جائیں گے. بدقسمتی ہے یہ ہماری سوسائٹی کی. میں نے بند لفظوں میں باتیں کی ہیں، میں ریئلی میں کہہ رہا ہوں میں نے بند لفظوں میں باتیں کی ہیں. میں تک کھل کر بات کیا کر سکتا ہوں؟ فیملیز بیٹھی ہوئی ہوتی ہیں، دیکھ رہی ہوتی ہیں، لیکن سمجھنے والے سمجھ رہے ہوتے ہیں میں کیا کہنا چاہ رہا ہوں. گندگی، اس گندگی کو صاف کریں. مطلب صرف نیوز آ رہی ہوتی ہیں، خبریں آ رہی ہوتی ہیں، یہ ہو رہا ہے، وہ ہو رہا ہے، فلاں ہو گیا. بھائی وہ اس گندگی کو ختم کریں، ورنہ یہ جو جراثیم ہے نا اس گندگی کی وجہ سے ہیں. جراثیم کو کوس رہے ہو، جس وجہ سے جراثیم آ رہے اس گندگی کو صاف کرنے کی کوئی سوچ بھی تو اللہ تعالیٰ ہمیں نصیب فرمائے اور اس کو پریکٹیکلی طور پر ختم بھی تو کیا جائے. ورنہ پھر واقعات آ رہے ہوتے ہیں، اخبار میں شور مچ رہا ہوتا ہے اور سوشل میڈیا پر خوب دھمال ہو رہی ہوتی ہے. گندگی، یہ کس وجہ سے یہ پرابلم ہو رہا ہے؟ پلیز ٹرائی ٹو انڈرسٹینڈ. جو سوسائٹی کے جو مطلب کہ کرتے دھرتے لوگ ہیں، سول سوسائٹی کو جو رن کر رہے ہوتے ہیں، اتھارٹیز جو ہوتی ہیں، میں ان سب سے ریکویسٹ کر رہا ہوں پلیز اس بنیاد کو، اس گندگی کو ختم کریں. میں آپ کو بتاؤں قرآن کریم نے کتنی خوبصورت بات کی ہے. قرآن کریم کی بات کو سمجھے. قرآن کریم ارشاد ہوتا ہے لا تقربوا الزنا، بدکاری کے قریب مت جاؤ. ایک عمل ہے جو حرام ہے مگر اس طرف جاؤ ہی نہیں، ان اسباب کو ختم کر دو کہ جس کی وجہ سے جا رہا ہے. بے حیائی چاہے وہ ظاہری ہو یا چھپی ہوئی غلط ہے. اللہ کرے دل میں اتر جائے میری بات. تو یہ جو میری مرضی جو میں کہہ رہا ہوں وہ ہونا چاہیے، مجھے کوئی روک ٹوک نہ ہو، یہ سولو کلچر کو اسٹیبلش کرتا ہے. پھر اس کے سائیڈ افیکٹ، اسی طرح مالی آزادی، وقت کی کوئی پابندی نہیں ہے. جہاں پر میری حاجت ضرورت ہے وہاں میں وقت کی پابندی کروں گا. آفس سے جانا ہے، آفس پر آنا، پتہ ہے سیلریز کا اور آمدنی کا مسئلہ ہے، لیکن میں گھر پہ کب آؤں، گھر پہ کب جاؤں، یہ نہیں. میرے مجھے کوئی بولنے پوچھنے والا نہیں ہونا چاہیے، اس سے گھر کا نظام بھی نہیں چل سکتا، سوسائٹی کا نظام کیا چلے گا. اسی طرح خاندان کی مشکلات اور پریشانیوں سے چھٹکارا حاصل کرنے کی کوشش کی جاتی ہے، اور اس میں بھی سولو کلچر اسٹیبلش کیا جاتا ہے کہ میں تو تنہا زندگی گزاروں، مجھے کوئی بولنے پوچھنے والا نہ ہو. اے نہیں ہو سکتا. غم خاری، عیادت، بہت ساری چیزیں ہوتی ہیں، پڑوسیوں کے حقوق، رشتہ داروں کے حقوق، والدین کے حقوق، بیوی بچوں کے حقوق، آس پاس پڑوس کا خیال رکھنا، یہ ساری چیزوں سے کیسے آپ چھٹکارا حاصل کر لیں گے؟ جب ہم رہی لوگوں میں رہیں، اور ماشاءاللہ اس طرح ایک اسلام و دین نے بہت خوبصورت تعلیم ہمیں عطا فرما دی. یوں کئی چیزیں اس میں لکھی ہوئی ہیں، تو میں اب اس کی ڈیٹیل میں جاؤں گا تو کافی وقت لگ جائے گا. شاید میں نے سولو کلچر کیا ہے اور اس کے سائیڈ افیکٹس کیا ہیں، یہ میں یہ بات بتاتا چلوں کہ کسی کی ذاتی زندگی یا ذاتی لائف میں مداخلت کرنے کے تعلق سے احتیاط ہونی چاہیے. لیکن ایک فیملی ہے، والدین ہے، اولاد ہے، بیوی ہے، بچے ہیں، شوہر ہے، ایک دوسرے سے بات چیت، ایک دوسرے سے پوچھ گچھ، ایک طریقہ کار کے مطابق، ادارے کار کے مطابق ہونا چاہیے. اور بلا وجہ کسی کی مطلب کہ پرسنل لائف میں یا اس کی پرسنل فیملی میں انوالومنٹ نہیں کرنا چاہیے. اس کو بھی بالکل وہی بیلنس کے ساتھ چلیں، لیکن اس کو بالکل اپنے آپ کو کاٹ کر رکھ دینا یہ درست نہیں ہے, ہر کی درست نہیں ہے. ہمیں ایسے کلچر کی طرف نہیں جانا چاہیے کہ ایسا نہ ہو کہ پھر انسان اتنا اکیلا رہ رہا ہے کہ چار چار چھ چھ دن تک گھر میں لاش پڑی ہوئی ہے, مر چکا ہے بندہ, پتہ ہی نہیں چلے گا مر چکا ہے, بدبو آئے گی تو لوگوں کو پتہ چلے گا کہ یہ ہے. اور ایسے واقعات ہوئے, ایسے واقعات ہوئے, کئی دنوں کے بعد لاش نکلی ہے گھر سے, کیونکہ نہ آتا جاتا پتہ ہی کچھ نہیں ہے, روزانہ سلام دعا ہوتی ہو تو پتہ چلے. وہ آپ نے ہمارے سوشل میڈیا کا ایک ویڈیو دیکھا ہوگا, دعوت اسلامی کے سوشل میڈیا کے پیج پر, وہ کولڈ اسٹوریج کے اندر آدمی پھنس جاتا ہے, ایک بنایا گیا, لیکن ایک میسج ہے کہ وہ چونکہ روز آتے جاتے ہوئے جو گن مین تھا, جو مین جو واچ مین تھا, روز آتے جاتے ہوئے اس کو سلام کرتا تھا, اسے اس نے ایک ریلیشن شپ اسٹیبلش کر لی تھی. تو جب آج اس سے آج اس کا خدا حافظ نہیں ہوا, سلام ہی نہیں ہوا, اللہ حافظ ہی نہیں ہوا, تو اس کو لگا کہ یار یہ اندر ہی کہیں ہوگا. یعنی اس کی ملنے نے, ملن ساری نے, اخلاق نے, پوچھنے نے بھائی کیسے ہو کیا, اس نے اس کو کس قدر تحفظ دیا. یہ ایک ہم نے ویڈیو مدنی چینل پر شاید بھی چلی ہوگی, لیکن سوشل میڈیا پر تو ہماری چلی ہوئی ہے, تو جو ہمارے سوشل میڈیا کے جو فیس بک پیج ہے دعوت اسلامی کا, اس پر آپ دیکھ سکتے ہیں اس ویڈیو کو, اور ٹھیک ٹھاک اس کو پذیرائی ملی ہے, لوگوں نے دیکھا ہے اس کو, ایک اچھا میسج اس میں گیا ہے. تو اللہ ہم سب کو ایک دوسرے کی غمخواری کرنے کی توفیق عطا فرمائے. تو کالز بھی لیتے ہیں.
نگرانی شورا, بعض لوگ بارش کو انجوائے اس طرح کرتے ہیں کہ اگر وہ گاڑی میں ہوتے ہیں, سفر میں ہوتے ہیں, تو وہ جو ہے نا گاڑی میں گانے لگا دیتے ہیں, میوزک لگا دیتے ہیں, لیکن ہم نے جو ہے وہ بارش کو نعتوں سے انجوائے کیا اور دعائیں پڑھ کر انجوائے کیا. ہم نے یہ والی نعت لگائی تھی, ٹھنڈی ٹھنڈی ہوا حرم کی ہے بارش اللہ کرم کی ہے.
ماشاء اللہ. نہیں, یہ ماحول کے اوپر ہے کہ ماحول جیسا ہوگا ویسا ہو جائے گا. ماحول اگر دینی ہے, اسلامی ہے, سنتوں بھرا ہے, نیکیوں بھرا ہے, تو ماشاء اللہ بڑے چھوٹے سب اس کو اس طرح دعائیں بھی پڑھیں گے. جب میں یہاں چار کا وقت تھا, فرنیچر چار کا اسی طرح کا وقت تھا شام کا, تو عالمی مجلس مشاورت کے ساتھ ویڈیو لنک پر مشورہ میرا جاری تھا, تو ٹھیک ٹھاک بارش ہوئی, تو ہم نے مشورے کو تھوڑا دیر روک کر ہم نے دعا کی الحمدللہ کہ برستے بارش پہ دعا قبول ہوتی ہے, تو دعا بھی کی, اور بارش کی جو دعا تھی وہ بھی ہم نے پڑھی, اللہ کا شکر ہے. تو یوں لیکن احتیاطیں کرنی چاہیے, اور اللہ تعالیٰ سے نفع والی اور رحمت والی برسات کی دعا کرنی چاہیے. ماشاءاللہ. جی کال دیں.
میرا سوال نظرانے شورا سے یہ ہے کہ بارشوں کی وجہ سے قبریں کھل جاتی ہیں اور قبروں کے وارث جاتے نہیں ہیں, اور اس سے قبروں کو بہت زیادہ نقصان ہوتا ہے, ان کے بارے میں آپ کیا فرماتے ہیں؟ برائے مہربانی جواب عنایت فرما دیجیے. جزاک اللہ خیرا.
قبرستان جانا چاہیے کہ قبرستان جانے سے دل نرم ہوتے ہیں, اور قبرستان جانے سے آخرت کی یاد تازہ ہوتی ہے. یہ حدیث پاک میں ہمیں ترغیب دلائی گئی ہے قبرستان جائیں. اس طرح جب ہم اپنے عزیزوں کی قبروں پر جائیں گے تو وہاں دعا فاتحہ کا سلسلہ ہوگا, تو یہ اس سے بھی فوائد ہی ہیں. اور خدا نخواستہ قبروں کے تعلق سے کوئی نقصان والی چیز ہوگی تو آپ نوٹس لے لیں گے, اس کو جہاں جہاں اس کی درستی کرنی ہوگی درست کر لیں گے. تو لیکن یہ کہ بارشوں کی وجہ سے بھی قبریں بعض اوقات متاثر ہو جاتی ہیں, تو جہاں جن جن کی عزیزوں کی قبریں متاثر ہو گئی ہوں, تو اگر وہ قبر کے تعلق سے کچھ کرنا چاہتے ہوں تو مہربانی کر کے اس کی شرح رہنما ضرور لیجیے گا. اپنی مرضی سے قبروں کے تعلق سے کچھ مت کیجیے گا کہ قبر دھس گئی ہے یا ڈھے گئی ہے یا مطلب اور کچھ پرابلم ہو گیا ہے. تو جب بھی قبر کا معاملہ ہو, کیونکہ یہ باقاعدہ ایک بات شرعی مسئلہ ہے نا, ایک شرعی معاملہ ہے, تو اس کے تعلق سے بڑے بوڑھوں کی صرف رائے لینے کی ضرورت نہیں ہے. آپ شرعی رائے لیں, دارالفتا اہل سنت سے رائے لے لیں کہ بھائی ہمارے عزیز کا یہ ہو گیا, قبر اس طرح کی چیز ہو گئی ہے, تو ہمیں کیا کرنا چاہیے, پھر جو شرعی رہنمائی ہو نا اس پر عمل کرنا چاہیے. یہ میری درخواست ہے. جی
شرا, آپ کو کون سا موسم پسند ہے؟ ہمارے مما کے واسطے دعا کرو.
مجھے کون سا موسم پسند ہے؟ سوال تو کر دیا آپ نے, پھر سے کون سا موسم. اللہ مدینہ دکھائے, مکہ اور مدینہ میں تو پھر جو بھی موسم ہو پسند ہی ہونا چاہیے, وہاں کی تو بات ہی کچھ اور ہے. और ये इश्क मोहब्बत की बातें थी। बकिया शब एक या दुनिया के बहुत सारे लोग ऐसे होंगे कि जिन्हें मोतदिल मौसम ज्यादा पसंद आता होगा, ना ज्यादा सर्दी हो ना ज्यादा गर्मी हो। आप बोलोगे ये कैसे, तो ऐसे भी शहर है, मुल्क है, मॉरिशस है, मॉरिशस का टेम्परेचर तकरीबन सेम चलता रहता है, और भी कई ममालिक जिनमें टेम्परेचर सेम चलता रहता है, 24, 25, 26, 22 इसी तरह चलता रहता है। मैं बाहर शहरों में गया हूँ, ना उसमें एसी लगा हुआ है ना पंखा लगा हुआ है, कुछ भी नहीं है यार, एसी ना पंखा कुछ, यहाँ जरूरत ही नहीं पड़ती, ये मौसम जो है ना बस ऐसा ही रहता है साल भर का। तो ऐसा भी होता है, लेकिन इसमें ये होता है कि तबीयतों का होता है, कभी ज्यादा सर्दी अच्छी लग रही होती है, वो भी एक लिमिट के अंदर, तो धूप और गर्मी भी अच्छी लगती है, जैसे धूप हो तो भी अच्छी लगती है। तो अब जैसे सिचुएशन होती है वैसा बादों का तबीयत और मिजाज पर भी ये डिपेंड करता है। जी,
मेरा नाम अमान अख्तारी है, मुझे निगरान शुरा का सिलसिला सबक और खबरें बहुत अच्छा लगता है, और आपकी गुफ्तगु कोई भी गुफ्तगु हो, शराब की हो या तलाक की हो या बारिश की हो, मुझे बहुत अच्छी लगती है। और निगरान शुरा, मेरा आपसे सवाल है कि आप इतनी मसरूफियत होने के बावजूद इतना सारा मुताला कैसे फरमा लेते हैं?
बहुत सारी मसरूफियत हो और बहुत सारा मुताला हो तो मेरे को जवाब भी दो ना, कोई उसी बहुत सारी मसरूफियत है ना कोई बहुत सारा मुताला है, नॉर्मल सी मसरूफियत है, नॉर्मल सा पढ़ने का कभी मौका मिल जाता है तो ये सब चीजें हैं। तो इसमें ऐसे डेडू शरी क्या करूं यार, वाकद एक शोबे बने हुए मजाली से बनी हुई है, काम हो रहा होता है, और जैसा एक आम लोग अपनी एक मसरूफ जिंदगी गुजार रहे होते हैं, तो मेरी भी एक जिंदगी का एक अंदाज है, और एक सोने का अपना टाइम है, उठने जागने का अपना टाइम है, तो काम का अपना टाइम है। शायद कई लोग तो हमसे ज्यादा मसरूफ होते होंगे, हमसे ज्यादा मेहनती होते होंगे, 15-15 घंटे काम करते हैं, सोने का भी टाइम नहीं मिलता, लेकिन अपने अपने काम की नोयत होती है, अपने अपने काम का अंदाज होता है, तो पढ़ने का भी मौका मिल ही जाता है अल्लाह का शुक्र है, और दीगर काम भी हो ही जाते हैं अल्लाह का शुक्र है। आप दुआ करेंगे जो घड़ियां बीते वो बस अल्लाह ही की याद में बीते, उसी की याद में गुजरे और उसके रिजा वाले कामों में गुजरे। आप दुआ कीजिएगा, इजाजत दीजिए, सल्लु अलल हबीब सल्लल्लाहु तआला अला मुहम्मद।
ऐ क़ारिया।